بسم اللہ الرحمن الرحیم، درود و سلام ہو محمد و آل محمد پر۔ ناظرین، السلام علیکم، میں علی عباس رضوی پروگرام انداز جہاں لے کر آپ کی خدمت میں حاضر ہوں۔ ہمارے آج کے پروگرام کا موضوع ہے نیو یارک میں ایک ہندوستانی خاتون امریکی سفارتکار کی توہین اور اس کے نتیجے میں امریکہ اور ہندوستان کے درمیان پیدا ہونے والی کشیدگی۔ اس موضوع پر گفتگو ہوگی معزز مہمانوں سے، مگر مختصر سے وقفے۔ جی ناظرین، قبل اس کے کہ ہم پروگرام کا باقاعدہ آغاز کریں، عربعین حسینی کی آمد کی مناسبت سے آپ سب کی خدمت میں تعزیت پیش کرتے ہیں اور شہداء کربلا کے حضور سلام عقیدت نچھاور کرتے ہیں۔ جی ہاں، جیسا کہ ہم نے عرض کیا کہ ہمارے آج کے پروگرام کا موضوع ہے امریکہ اور ہندوستان کے درمیان ایک خاتون سفارتکار کی نیو یارک میں توہین کے معاملے پر پیدا ہونے والی کشیدگی۔ آپ نے یقیناً مسلسل دو تین دنوں سے خبروں میں یہ باتیں سنی ہوں گی کہ نیو یارک میں ہندوستانی خاتون سفارتکار دیویانی کو امریکی پولیس نے گرفتار کر لیا، اس کے بعد گرفتاری کے بعد انہیں ہتھکڑی لگائی گئی اور ان کی برہنہ تلاشی لی گئی، جس کے بعد دونوں ملکوں میں کشیدگی کافی حد تک آگے بڑھ گئی اور ہندوستان میں اس پر شدید برہمی کا اظہار کیا گیا۔ ہندوستان کے وزیر اعظم سے لے کر دیگر وزراء اور نچلی سطح کے وزارت خارجہ کے افسران تک سبھی نے اس واقعے پر شدید احتجاج کیا، اور ہندوستان نے باضابطہ طور پر امریکہ سے اس بات کا مطالبہ کیا ہے کہ وہ ہندوستانی قوم سے معافی مانگے اور فوری طور پر مذکورہ خاتون سفارتکار کے خلاف جو مقدمہ درج کیا گیا اسے واپس لیا اور اس خاتون کو یا تو ہندوستان واپس بھیجے یا پھر اقوام متحدہ کے مشن میں ہندوستان کے سفارتکار کے طور پر منتقل کیا جائے۔ بہرحال اطلاعات یہ ہیں کہ امریکی وزیر خارجہ جان کیری نے ہندوستان کے قومی سلامتی کے امور کے مشیر شیو شنکر مینن کو ٹیلی فون بھی کیا اور انہوں نے اس واقعے پر افسوس کا اظہار کیا، اور امریکہ کی طرف سے بار بار یہ کہا جا رہا ہے کہ ہم اس واقعے کو دونوں ملکوں کے تعلقات پر اثر انداز نہیں ہونے دیں گے۔ جیسا کہ آپ جانتے ہیں کہ ہندوستان اور امریکہ کے درمیان اس طرح کے واقعات، یعنی امریکہ میں ہندوستانی حکام یا سفارتکاروں کے ساتھ اس طرح کے واقعات کوئی نئی بات نہیں، اور اس طرح کے واقعات کو لے کر دونوں ملکوں میں کئی بار تلخیاں بھی ہو چکی ہیں، لیکن اس بار ایسا لگتا ہے کہ تلخی کچھ زیادہ ہی بڑھ گئی، کشیدگی کچھ زیادہ ہی بڑھ گئی اور ہندوستان کی طرف سے معافی کا مطالبہ کیا جا رہا ہے۔ کیا صورتحال بنے گی اور موجودہ صورتحال کیا ہو سکتی ہے، یہ وہ سارے سوالات ہیں جن کا ہم جواب تلاش کرنے کی کوشش کریں گے، مگر ہمارے ساتھیوں نے یہاں پر اس سلسلے میں ایک رپورٹ تیار کی ہے، پہلے اسے دیکھتے ہیں پھر اپنے معزز مہمانوں سے گفتگو کریں گے۔
امریکہ میں ہندوستانی سفارتکار کے ساتھ بدسلوکی کے واقعے کے بعد دونوں ملکوں کے مابین پیدا ہونے والی کشیدگی جاری ہے۔ ہندوستان نے اس واقعے پر سخت رد عمل ظاہر کرتے ہوئے امریکی حکام سے ملاقات کے کئی پروگرام کینسل کر دیے، جبکہ ہندوستان میں امریکی سفارتکاروں کو حاصل متعدد مراعات واپس لینے کا اعلان کیا ہے۔ ہندوستان کا مطالبہ ہے کہ امریکہ اس واقعے پر معافی مانگے اور خاتون سفارتکار دیویانی کھوبرا گڑے پر لگائے گئے تمام الزامات واپس لے، تاہم امریکی وزارت خارجہ نے تنازع پر ایک تازہ بیان میں کہا ہے کہ ہندوستان کی سفارتکار دیویانی کھوبرا گڑے کے خلاف الزامات واپس نہیں لیے جائیں گے۔ ہندوستانی سفارتکار دیویانی کھوبرا گڑے کو ان کی نوکرانی سنگیتا ریچرڈز کی طرف سے شکایت پر گرفتار کیا گیا تھا۔ ان پر الزام تھا کہ وہ اپنی گھریلو ملازمہ کو قانون کے مطابق اجرت ادا نہیں کر رہی تھیں اور ان کی ویزا کی درخواست میں بھی کچھ بے قاعدگیاں کی گئی تھیں۔ ہندوستان کی حکومت نے جمعے کو ایک مرتبہ پھر امریکی حکومت سے معافی مانگنے کا مطالبہ دہرایا اور کہا کہ امریکہ ہندوستان کے ساتھ کھیل کھیل رہا ہے۔ ہندوستان کے پارلیمانی امور کے وزیر کمل ناتھ نے اخبار نویسوں سے بات کرتے ہوئے کہا کہ امریکہ کو اس بات کا ادراک کرنا چاہیے کہ دنیا بدل گئی ہے، وقت بدل گیا ہے اور ہندوستان بدل گیا ہے۔ اس سے پہلے ہندوستان میں ایوان بالا راجیہ سبھا میں اراکین نے ناروا سلوک کا سختی سے نوٹس لیتے ہوئے امریکہ سے معافی مانگنے کا مطالبہ کیا تھا۔ ہندوستان کے وزیر خارجہ سلمان خورشید نے راجیہ سبھا کو یقین دہانی کرائی کہ دیویانی کھوبرا گڑھے کو بحفاظت ملک واپس لانے کی ذمہ داری میری ہے اور میں انہیں واپس لا کر دکھاؤں گا۔ امریکہ میں اسے معمول کی کارروائی قرار دیا گیا ہے۔ امریکہ میں نیو یارک کے جنوبی ضلع کے وکیل پریت بھرارا ہندوستانی سفارتکار دیویانی کا معاملہ دیکھ رہے ہیں۔ بھرارا نیو یارک کے انتہائی متمول علاقے کو دیکھتے ہیں اور انہیں اکثر و بیشتر ہائی پروفائل معاملات دیکھنے پڑتے ہیں۔ بھرارا کو اس بات کے لیے شہرت حاصل ہے کہ وہ سب کے ساتھ یکساں برتاؤ کرتے ہیں۔ ادھر امریکی شہر نیو یارک میں انسانی حقوق کے لیے سرگرم مقامی تنظیموں اور گھریلو کارکنوں کے حقوق کے لیے کام کرنے والے اداروں نے ہندوستانی قونصل خانے کے سامنے دیویانی کھوبرا گڑے کے ہاتھوں ان کی گھریلو ملازمہ کے مبینہ استحصال کے خلاف مظاہرہ کیا۔ جمعے کو ہونے والے مظاہرے کا انتظام امریکہ کے نیشنل ڈومیسٹک ورکرز الائنس نے کیا تھا اور اس میں ایک درجن سے زیادہ تنظیموں کے ارکان نے شرکت کی۔ یہ مظاہرین گھریلو ملازمین کے حقوق کے تحفظ کا مطالبہ کر رہے تھے۔ ان کا کہنا تھا کہ سفارتکاروں کو دی جانے والی خصوصی رعایت ختم کی جانی چاہیے اور سفارتکار کو ملازمہ کے مبینہ استحصال پر ہندوستان کی حکومت کی جانب سے بھی سزا دی جانی چاہیے۔ دریں اثنا مبینہ طور پر استحصال کا شکار بننے والی نوکرانی سنگیتا ریچرڈ سے متعلق کچھ پیچیدگیاں بھی سامنے آئی ہیں۔ امریکہ میں ہندوستانی سفارت خانے نے امریکی وزارت خارجہ سے اس سلسلے میں کچھ سوالات کیے ہیں، جن میں ایک سوال یہ ہے کہ سنگیتا ریچرڈز پر دلی کی ایک عدالت میں مقدمہ چل رہا تھا لیکن اس کے باوجود وہ امریکہ پہنچ گئیں، تو امریکی وزارت خارجہ اس مسئلے کی وضاحت کرے۔ تاہم سرکاری وکیل فرید بھرارا کا کہنا ہے کہ نوکرانی کو خاموش کرانے اور اسے ہندوستان لوٹنے پر مجبور کرنے کے لیے اس کے خلاف ہندوستان میں قانونی کارروائی شروع کی گئی ہے۔ انہوں نے کہا کہ سفارتکار کے ساتھ جو کچھ ہوا اس کے بارے میں کوئی بھی یہ دعویٰ نہیں کر سکتا کہ دیویانی کے ساتھ ناانصافی کی گئی ہے۔ بنابراہ ایسا لگتا ہے کہ امریکہ اپنے رویے پر اڑا ہوا ہے اور امریکی وزیر خارجہ جان کیری نے اس واقعے پر افسوس کا تو اظہار کیا ہے لیکن معافی مانگنے کے سلسلے میں امریکہ نے کوئی حامی نہیں بھری ہے۔
جی ناظرین، آپ نے ہمارے ساتھیوں کی تیار کردہ رپورٹ ملاحظہ فرمائی۔ اب چلتے ہیں سیدھے نئی دہلی جہاں پر ٹیلی فون لائن پر موجود ہیں ہندوستان کے سینئر صحافی اور تجزیہ نگار افضل مصباحی صاحب۔ السلام علیکم جناب۔
وعلیکم السلام۔
جی افضل مصباحی صاحب، یہ جو تازہ تناؤ یا کشیدگی پیدا ہوئی ہے امریکہ اور ہندوستان کے تعلقات میں خاتون سفارتکار کی توہین کے معاملے کو لے کر، اس میں کتنی سنجیدگی پائی جا رہی ہے اور یہ معاملہ کہاں تک طول پکڑ سکتا ہے آپ کے خیال میں؟
ایکچولی کیا ہے کہ دیویانی کھوبرا گڑے کے معاملے پر جو امریکہ نے رویہ اپنایا ہے وہ انتہائی افسوسناک ہے۔ اس کی بنیادی وجہ یہ ہے کہ جو نوکرانی ہے وہ ہندوستانی انسان کی نوکرانی ہونے کی حیثیت سے اس کے اوپر قانون لاگو نہیں ہو سکتا۔ اس کی بنیاد پر جس طرح کا اس کا رویہ اپنایا گیا اور ایک امریکی ہندوستانی ڈپلومیٹ کو گرفتار کیا گیا اور گرفتار کر کے ہتھکڑی لگائی گئی اور اسے جو ہے اسے ننگا کیا گیا، ننگا کر کے پھر اسے جو ہے کیا کہتے ہیں بڑے کیا کہتے ہیں کرائم والوں کے ساتھ اسے گرفتار کر کے گرفتار کیا گیا۔ یہ انتہائی افسوسناک صورت حال ہے اور بھارت نے اس معاملے پر جو بھی رویہ اختیار کیا ہے وہ انتہائی ضروری تھا اور یہ معاملہ کافی طول پکڑ سکتا ہے۔ اس کی بنیادی وجہ یہ ہے کہ پہلے امریکہ نے اس معاملے پر افسوس کا اظہار کیا تھا لیکن اب اس نے جو ہے دوسرا رویہ اختیار کرتے ہوئے اس نے اپنے معاملے کو پلٹ دیا۔
جی اب چلتے ہیں لندن اسٹوڈیو جہاں پر موجود ہیں سینئر تجزیہ نگار ڈاکٹر عنایت اللہ اندرابی۔ السلام علیکم جناب۔
وعلیکم السلام ورحمۃ اللہ۔
ڈاکٹر صاحب، آپ دیکھیں کہ یہ پہلا موقع نہیں ہے اور نہ صرف ہندوستان کے سفارتکار یا ہندوستان کے حکام اور وزراء کے ساتھ بلکہ دنیا کے مختلف ملکوں کے ساتھ امریکہ کا رویہ ایسا ہی رہا، وہ یہ کہہ کر اپنے کو بری ذمہ قرار دینے کی کوشش کرتا ہے ایسے ہر معاملے میں کہ ہمارا ملکی قانون ہے۔ تو کیا یہ اس کا ملکی قانون جو ہے یا داخلی قانون جو ہے یہ عالمی معیاروں کے مطابق ہے؟ اور اگر یہ عالمی معیاروں کے مطابق ہے تو اسی طرح کا قانون دوسرے ممالک کیوں نہیں بناتے کہ جب امریکی افسران یا حکام یا وزراء ان کے ملکوں میں آئیں تو وہاں بھی ان کی اسی طریقے سے جامع تلاشی اور تلاشی ہونی چاہیے؟
بسم اللہ الرحمن الرحیم۔ دیکھیے، میں اس تعلق سے آپ کو ذرا یعنی ایک دوسرے پیرائے سے آپ اس ساری چیز کو دیکھیں۔ پہلے آپ یہ دو چیزیں آئسولیٹ کریں، ان کو ایک دوسرے سے آپ جدا کریں۔ ایک تو یہ ہے کہ یہ جو ہندوستانی سفارتکار ہے دیویانی کھوبر گوڑے، تو اس نے جو کیا وہ صحیح تھا یا غلط تھا اس کو ایک طرف آپ رکھیں۔ फिर अमरीकी हुकाम ने इसके साथ क्या किया, इसको गिरफ्तार किया, इसकी जामा तलाशी और बाकी चीज़ें, उसका DNA स्वाब वगैरह वो चीज़ें, तो उसको आप अलग रखें। अगर इनको मैं इसलिए अलग करता हूँ कि हम देवयानी खोबरगढ़े ने जो वहाँ पे किया, अपनी जो उसकी डोमेस्टिक वो जो उसकी घर में वो
मुलाजमा
थी, तो उसने उसके साथ क्या किया, कितनी तनख्वाह उसको दी, इसके बारे में हम कोई यानी हम कोई बहुत ही हतमी कोई चीज़ नहीं कह पाएंगे। इसके बारे में कई चीज़ें सामने आ रही हैं, और मैं चूंकि खुद हिंदुस्तान के माशरती मामलात से बहुत ज़्यादा वाकिफ़ हूँ, मैं वहाँ बहुत रहा हूँ, तो मुझे मालूम है कि वहाँ मुलाजमों के साथ क्या चीज़ें होती हैं, वहाँ मुलाजमों के हुकूक का कोई ख्याल ही नहीं है। तो इसलिए उसने क्या किया होगा इसको एक तरफ छोड़ें, आप हम उसमें ना उलझें तो बेहतर है, लेकिन ये मामला जो है कि उसने जो भी किया, ठीक या गलत किया, लेकिन अमेरिका ने जो किया क्या वो सही है, इस पे हमें फोकस करना होगा। और मैं कहता हूं आपको कि अमेरिका ने जो किया वो कोई नई चीज़ नहीं है, वो अमेरिका की वही हजबनी है, वही 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 उसका वो अंदाज है, और वही उसका वो माइंडसेट है कि वो समझता है कि उसको ऐसे हुकूक हासिल है जो दुनिया में किसी को नहीं है, वो अपने आप को स्पेशल हुकूक वाला मुल्क समझता है और दस्तराजी करता है। तो दस्तराजी और जातियों का जो उसका वतीरा है ये उसी की एक मिसाल है, इसमें कोई नयापन नहीं है, तो हमें उसी तरह से इसको इसको देखना चाहिए। अब ये जो आपकी बात है कि क्या उसके कानून आलमी मेयारों के मुताबिक, तो ये चीज़ें जो है, तो मैं इसके बारे में आपको ज़रा ये मैं नाज़रीन के लिए भी लम्हे फिक्रिया छोड़ता हूँ कि असल में जो ट्रेजडी है, असल में जो अलमिया है, अलमिया ये है कि बाकी ममालिक जो हैं, अब देखिए ना, मैं ये रिपीटेडली बात करता आया हूँ इन प्रोग्रामों में कि ईरान के इस्लामी इनकलाब की आलमी अहमियत क्या है। आलमी अहमियत तो बस यही है कि उसने ये सिखाया लोगों को कि खुदारा आप अपने हुकूक का दिफा करें। अब अगर अमेरिका अपने कानून के मुताबिक कोई चीज करता है तो ठीक है, आप अपने कानून के मुताबिक कुछ करें। अब मैं आपको देखिए ये मिसाल कितनी दिलदोज है, 1984 में इंडिया में भोपाल का एक गैस ट्रेजडी हुई, हजारों लोग जांबहक हुए, ये यूनियन कार्बाइड एक अमेरिकन कंपनी वहां पर काम कर रही थी, होना ये चाहिए था कि जो ये क्या हुआ वहां पे इसकी इसकी अकाउंटेबिलिटी होनी चाहिए थी, लेकिन हुआ ये, और ये कांग्रेस की हुकूमत थी, राजीव गांधी प्राइम मिनिस्टर था, कांग्रेस को तो बहुत ज्यादा कहा जाता है कि वो बहुत ज्यादा इंडिपेंडेंट और एंटी अमेरिकन, उसकी जो लेगेसी है वो इस वक्त क्या है वो अलग बात है, लेकिन उसकी जो विरासत है, तो हुआ ये कि वॉरेन एंडरसन जो यूनियन कार्बाइड के चेयरमैन थे उनको बिल्कुल भगाया गया, हुकूमत ने भगाया उनको, और अब तक वो जो मजलूम है वहां उनको कंपेंसेशन नहीं मिला। अब इसकी तरफ आप न जाएं कि अमेरिका अपने कानून के मुताबिक अमल करता है, आप इस पर फोकस करें कि बाकी लोग अपने कानून के मुताबिक अमल क्यों नहीं करते, हिंदुस्तान अपने लोगों का दिफा क्यों नहीं करता, आप इसकी तरफ जाएं, और ये हमारे लिए मसला है। और सही कहा है हिंदुस्तान के जो एक्स फॉरेन मिनिस्टर है, उन्होंने ये कहा कि हमारे पास जो अमरीकी सफारतकार आते हैं वो वीजा एप्लीकेशन में कंपेनियन का कॉलम भरते हैं, उसका मतलब यह है कि वो हम जिन्स लोग हैं जिनके एक दूसरे के साथ ताल्लुकात हैं, और अगर इंडिया में ये चीज जुर्म है तो हम उनको क्यों वीजा देते हैं या उनको गिरफ्तार नहीं क्यों करते। ठीक है, क्यों नहीं गिरफ्तार करते, कीजिए, अगर अमेरिका अपना कानून निभाता है तो आप भी निभाइए, किसने रुकाया है आपको। तो यही असल में लम्हे फिक्रिया है, और इसी में मैंने आपसे गुजारिश की कि ईरान का इस्लामी इनकलाब ये पहली बार इन अकवाम को, तमाम मुल्कों को ये दावत देता है कि आप अपने हुकूक के लिए जरा खड़े हो जाइए।
बहुत शुक्रिया। चलते हैं दिल्ली स्टूडियो जहाँ पर मौजूद हैं इस वक्त हिंदुस्तान के पार्लियामेंटेरियन और मारूफ सियासतदान जनाब मोहम्मद अदीब साहब। अस्सलाम वालेकुम जनाब।
वालेकुम सलाम, बहुत बहुत शुक्रिया।
वालेकुम सलाम अदीब साहब, मैं आपसे ये पूछना चाहूँगा कि ये जो सूरतहाल पैदा हुई है और हिंदुस्तान की तरफ से बार बार ये कहा जा रहा है कि अमेरिका को हिंदुस्तानी आवाम से माफ़ी मांगना होगी, हिंदुस्तान के इस मुतालबे पर अमेरिका कितना मजबूर होगा कि वो माफ़ी मांगे और हिंदुस्तान अपने इस मुतालबे पर कितना साबित कदम रहेगा?
देखिए, हिंदुस्तान की तो अब ये आवाज़ जो है ये रुकने वाली नहीं है। उसकी वजह ये है कि वजह उसकी सिर्फ इतनी है कि अमेरिका ने जिस अंदाज से दुनिया पे अपना कब्जा मुसल्लत किया है, जिस तरह से वो चाहते हैं कि हिंदुस्तान और दुनिया ऐसे चले, ऐसे मुमकिन नहीं है। उसने सारी डिसेंसी ख़त्म कर दी, इंटरनेशनल अकाउंटेबिलिटी ख़त्म कर दी। एक मुल्क के सफीर को इस तरह से हथकड़ी लगाकर बेइज्जत करना, क्या उन्होंने ये समझा है कि जैसे चाहें कि इराक पे हमला कर दिया और अफगानिस्तान को तबाह कर दिया? हिंदुस्तान के साथ पहली बार उनको अब मुकाबला लगा है उनका। उन्होंने जो बेइज्जती करी है हमारे डिप्लोमेट की, हमारे कंट्री की, उनको माफ़ी मांगनी पड़ेगी। अगर वो कवानीन अपने लागू करेंगे तो हम अपने कवानीन उनके लोगों पे लागू करेंगे। ये बिल्कुल फैसला कुन बात है। वजह यह है कि हम एक दुनिया में, महज़ब दुनिया में रहना चाहते हैं। हम चाहते हैं कि दुनिया में महज़ब तरीके से रहा जाए, बरखिलाफ इसके कि वो अपने को महज़ब कहें और दुनिया को जाहिल कहें और दुनिया पे अपना मुसल्लत, अपनी राय को साबित करें। ये मुमकिन नहीं होगा। आज जिस अंदाज से हमारे पार्लियामेंट में, हमारी सड़कों पर, हमारे घरों पर, हमारी महफिलों में ये बात वाजे हो गई है कि अगर अमेरिका ने अपनी गलती का की माफ़ी नहीं मांगी और हमारे उस डिप्लोमेट को वापस नहीं भेजा और मुकदमात को वापस नहीं किया, तो अमेरिका को इसके बहुत नतायज भुगतने पड़ेंगे। ऐसे वक्त में जब वो अफगानिस्तान से भी हिजरत करने जा रहे हैं, इस पूरे खित्ते में अमेरिका को हमारी ज़रूरत ज़्यादा है, हमको उनकी ज़रूरत कम है। लेकिन हम कोई उन पर दबाव नहीं डालना चाहते। हम सिर्फ ये कहना चाहते हैं कि हम एक जमहूरी मुल्क हैं, एक महज़ब तरीका है। आपको इसका एहसास नहीं कि आप एक औरत के साथ क्या कर रहे हैं, एक फॉरेन कंट्री के डिप्लोमेट के साथ आप क्या कर रहे हैं? आप हथकड़ियां लगाते हैं, आप खुद ही वीजा देते हैं उसके मुलाजिम को, उसके मुलाजिम के साथ जो कॉन्ट्रैक्ट हुआ है वो आपके पास मौजूद है। अगर कोई कानून, जिस आदमी ने गलत काम किया, हमारा हाईकोर्ट एक नोटिस देता है आपको, आप उस कंप्लेनेंट को अपने यहां रखकर उस कंप्लेनेंट की बुनियाद पर हमारे सफीर की बेइज्जती करते हैं, ये एक्सेप्टेबल नहीं होगा। मुझे खुशी है कि मेरी हुकूमत ने पहली बार ये कहा है कि इस पेट का जवाब इस पेट से दिया जाएगा। मेरी हुकूमत ये कह रही है कि हम इसको बिल्कुल बराबरी के लेवल पे लेंगे। अगर ऐसा हुकूमत ने नहीं किया तो हुकूमत, हिंदुस्तान की हुकूमत को भी इसके नतायज भुगतने पड़ेंगे। इसलिए कि अवाम इसको एक्सेप्ट करने को तैयार नहीं है। अवाम को तकलीफ पहुंची जब हमारे साबिक सदर के साथ बेइज्जती की, हमारे फॉरेन मिनिस्टर के साथ बेइज्जती की, हमारे फिल्म एक्टर और हमारे रईस जो दूसरे यहां पर हमारे मुख्तलिफ बिजनेसमैन गए, उनके साथ ये किया गया। यानी उसका सिर्फ ये इल्जाम था कि नाम उसका मुसलमान था, इसलिए उसको हर बार बेइज्जत किया गया। तो ये इनकी जो वहशियाना हरकत है, ये अब नहीं चलेगी। और इसमें इनको ये सोचना पड़ेगा कि अगर इनके लोगों के साथ हमने वो शुरू कर दिया, जो अपने यहां हमारे कवानीन है, जैसा अभी अभी हमारे एक साथी मुकर्रर ने कहा इंग्लैंड से कि ये जो होमोसेक्सुअलिटी के कानून इन्होंने बनाए हमारे यहां एक्सेप्टेबल नहीं है, हम इनको जेलों में बंद करेंगे और हम इनको दिखाएंगे कि हमारे मुल्क के कानून क्या होते हैं। बेहतर तरीका यह है कि अगर दुनिया में अपने को इज्जत बरकरार रखनी है इनको, तो हिंदुस्तान के साथ इस तरह का वहशियाना तजुर्बा न करें जो उन्होंने इराक और अफगानिस्तान में किया, और जिस अंदाज से ईरान को दबाने की कोशिश की, दुनिया अब इस तरह से खामोश नहीं बैठेगी।
जी बहुत शुक्रिया, मैं फिर हाजिर हूँ आपकी खिदमत में। अफजल मिसबाही साहब, रबता बज़ाहिर मुनक़ता हो गया था, मैं आपसे पूछना चाहूँगा कि अभी अदीब साहब जो हमारे मेहमान हैं दिल्ली स्टूडियो में और पार्लियामेंटेरियन सीनियर, उन्होंने बाकायदा इस बात को कहा कि अब हिंदुस्तान की हुकूमत अमेरिका के इस तरह के, उनके अपने लफ्ज़ों में, वहशियाना रवैयों को बर्दाश्त नहीं करेगी। माजी में भी बहुत कुछ कर चुकी है, سابق صدر جمہوریہ کے ساتھ اور وزیر دفاع جو اس وقت کے تھے جارج فرنانڈس کے ساتھ، یا یو پی کے سینئر وزیر محمد اعظم خان کے ساتھ، یا فلم ایکٹر وغیرہ وغیرہ کے ساتھ، لیکن اب اس طرح کا رویہ برداشت نہیں ہوگی۔ تو آپ کیا سمجھتے ہیں کہ اس وقت جو ہندوستان کی طرف سے اتنی سنجیدگی کا مظاہرہ کیا جا رہا ہے، اس کی وجہ کیا ہو سکتی ہے؟
اصل میں کیا ہے کہ ماضی کے جو تجربات رہے ہیں، خواہ شاہ رخ خان کا معاملہ ہو یا جیسا کہ آپ نے فرمایا سابق صدر جمہوریہ اے پی جے عبد الکلام کا معاملہ ہو، یا اتر پردیش کے وزیر محمد اعظم خان کا معاملہ ہو، سابق وزیر دفاع کا معاملہ ہو، یہ کوئی پہلا معاملہ نہیں ہے۔ اور اس وقت چونکہ ایک خاتون ڈپلومیٹ کے ساتھ امریکہ نے یہ رویہ اختیار کیا کہ اس کو ہتھکڑی لگائی اور ایسی جیل میں رکھا گیا جہاں خوخار کیا کہتے ہیں رکھے گئے ہیں تھے، وہ قیدی رکھے گئے تھے، وہاں پہ اس کے ساتھ اس طرح کا رویہ اپنایا گیا ہے، یہ انتہائی افسوسناک ہے۔ اور میں سمجھتا ہوں کہ یہ معاملہ کافی طول پکڑے گا، اس لیے کہ پہلے امریکی وزیر خارجہ جان کیری نے اس معاملے پر افسوس کا اظہار کیا، اب جو ہے امریکہ جو ہے دوسرا رویہ اختیار کرتے ہوئے اس نے صاف لفظوں میں کہا ہے کہ یہ مقدمہ نہ تو واپس دیا جائے گا اور نہ ہی معافی مانگی جائے گی۔ اب آپ دیکھیں کہ جب اس طرح کا معاملہ سامنے آئے گا تو ظاہر ہے کہ ہندوستان کو اس پر سخت رخ اپنانا پڑے گا، اور ہندوستان نے سخت رخ اپنایا بھی ہے، اس لیے کہ اگر جیسا کہ ہندوستان نے کہا ہے کہ مقدمہ واپس لے اور معافی بھی مانگے، اگر ایسا نہیں ہوتا ہے تو یقینی طور پر دونوں کے ہندوستان درمیان تعلقات تو کافی کشیدہ ہو سکتے ہیں، اس لیے کہ اب ہندوستان اس پوزیشن اس موڈ میں نہیں ہے کہ وہ کسی بھی ہندوستانی شہری کے ساتھ زمین پر ذلت آمیز رویہ اپنایا جائے اور دن بدن جو ہے تجربہ ہی کیا جائے۔ امریکہ یہ سوچ رہا ہے اور یہ سمجھ رہا ہے کہ دیکھیں یہ ہندوستان کہاں تک جاتا ہے اور کیا کہتے ہیں کیا کیا رویہ اختیار کرتا ہے، اور پورے طور پہ وہ کوشش کر رہا ہے امریکہ کے ہندوستان کو زیادہ سے زیادہ ترافع کیا جائے، لیکن یہ میں سمجھتا ہوں کہ دونوں ممالک کے درمیان تعلقات کو کشیدہ کرنے والی صورتحال ہے۔ اگر یہ صورتحال اسی طرح برقرار رہی، جیسا کہ ابھی یہ کہا گیا ہے کہ یو این او میں تبادلے کے بعد بھی کیا کہتے ہیں پہلے معاملے میں چھوٹ نہیں دی جائے گی، حالانکہ آپ کو یاد ہوگا کہ 1982 میں سعودی عربیہ کے پرنس عبدالعزیز پر فلوریڈا جبرن رکھنے کا الزام تھا، اس وقت انہیں ڈپلومیٹ کی چھوٹ حاصل نہیں تھی، 3 بار بعد محکمہ خارجہ نے انہیں ڈپلومیٹک چھوٹ دی اور اپیلز کورٹ نے ڈیڈ کاؤنٹی کے فیصلے کو پلٹتے ہوئے کہا تھا کہ پرنس معاملے کے وقت بھی ڈپلومیٹک چھوٹ کے حقدار تھے۔ اب آپ دیکھیے کہ جب یو این ایم ان کا تبادلہ ہو چکا ہے، اور یہ کوئی ایسا معاملہ نہیں ہے بلکہ وہ نوکرانی وہ ہندوستان کی نوکرانی تھی، اس پر جو ہے امریکہ کا قانون ہی لاگو نہیں ہوتا، جب امریکہ کا قانون ہی لاگو ہوتا تو ایسی صورت میں یہ اس طرح کا رویہ اپنایا جانا میں سمجھتا ہوں کہ یہ بے حد افسوسناک ہے، اور یہ خاتون ڈپلومیٹ کے ساتھ اس طرح کا رویہ اپنایا گیا ہے میں سمجھتا ہوں کہ ہندوستان اسے کسی بھی قیمت پر برداشت نہیں کرے گا اور نہ ہی برداشت کرنا چاہیے، اس لیے کہ یہ کوئی پہلا معاملہ نہیں ہے۔ ہندوستان میں ہمیشہ امریکی ڈپلومیٹ کو اور یہ امریکی شہریوں کو اپنے یہاں عزت دی ہے، تو یہ لازم ہے کہ امریکہ بھی ہندوستانی شہریوں کو اپنے یہاں عزت دے اور عزت کے تیز کے ساتھ پیش آئے، اگر ایسا نہیں ہوتا ہے تو ہندوستان کو یقینی طور پر سخت رویہ اپنانا چاہیے۔
جی اندرابی صاحب، جیسا کہ بھی محمد ادیب صاحب فرما رہے تھے کہ امریکہ کو ہم سے زیادہ فائدہ، یعنی تعلقات رکھنے میں ہندوستان کے ساتھ امریکہ کو فائدہ زیادہ، ظاہر ہے کہ ہندوستان ایک بہت بڑی منڈی ہے اور علاقے میں وہ اور بھی سیاسی اعتبار سے بھی اس کو اپنا ساتھی بنانا چاہتا ہے، اور خاص طور پر افغانستان کے معاملے میں امریکہ کی کوشش ہے کہ وہ ہندوستان کو زیادہ سے زیادہ دخیل کرے، تو ظاہر ہے کہ فائدہ امریکہ کو زیادہ ہے ہندوستان کے ساتھ تعلقات رکھنے میں، جب یہ خود بھی جانتا ہے دوسرے بھی جانتے ہیں، تو پھر اس طرح کے تعلقات کو خود کیوں کشیدہ بناتا ہے؟
دیکھیے میں ادب کے ساتھ آپ کے جو مہمان حضرات ہیں انڈیا کے، اور یہ جو دوسرے حضرت بات کر رہے تھے افضل مصباحی صاحب، میں اس بات سے اتفاق نہیں کرتا، میں سمجھتا ہوں کہ یہ معاملہ ٹل جائے گا، میں نہیں سمجھتا کہ انڈیا کے پاس ایسا کوئی عزم کوئی ارادہ ہے کہ وہ اپنے حقوق کے لیے امریکہ کے سامنے کھڑے ہو جائیں، یہ نہیں ہے، اس لیے کہ اس کی کوئی اخلاقی بنیاد بھی نہیں ہے۔ دیکھیں نا، ایک موقف یہ ہے جو حضرت امام خمینی مرحوم رضوان اللہ تعالیٰ علیہ جو انہوں نے اپنایا، उन्होंने ये मौकफ अपनाया कि आप दुनिया में बड़े क्यों, आप बड़े क्यों बने हुए बैठे हैं, यानी मुस्तकबरीन का उन्होंने, आप इस्तिगबार क्यों कर रहे हैं। उन्होंने एक उसूल की बात की। अब दूसरी बात यह होती है कि जैसे इंडिया का मौकफ, इंडिया का मामला है, अमलन वही मामला है, चाहे उनका डिक्लेयर्ड मौकफ हो या ना हो, अमलन वही मामला है कि वो ये कहते हैं कि अगर अमेरिका बड़ा है तो हम भी बड़े हैं। अब ये तो आसमान जमीन का फर्क है। अब मसला ये है कि इंडिया के लिए, अगर आप इंडिया देखें, मैंने खुद इंडिया में मैं रहा हूं, मैंने डॉक्टरेट किया वहां से, मैं वहां की गली कूचों से वाकिफ हूं। इंडिया में सबसे बड़ी वहां की तरजीहात जो है वो आम आदमी का भला। वहां आप देखें कि अगर आप इंडिया के एयरपोर्ट पे जाएं तो एक एक अलग सी दुनिया है, जैसे आप किसी यूरोप और अमेरिका गए हैं। और जब आप इंडिया के गांवों में जाएं तो वहां 3,000 साल पहले जो जिंदगी, वहां तो पानी और इलेक्ट्रिसिटी नहीं है। तो असल में इंडिया का जो मसला था वो अपने मुल्क और अपने अवाम की बेहतरी, लेकिन वो जिस सियासत में घिरे हुए हैं, अमेरिका उनको चाइना के खिलाफ काउंटरवेट खड़ा करना चाहता है और वो उसमें रजामंद है। उन्होंने अमेरिका के साथ न्यूक्लियर एनर्जी का एक पैक्ट हुआ है, वो हरगिज नहीं चाहेंगे कि वो उससे महरूम हो जाए। उन्होंने जो, अब देखिए ना, जो उन्होंने तरक्की का इस वक्त रास्ता और डायरेक्शन इख्तियार की है, मैं आपसे कहता हूं कि दानिश्वर हजरात जो हैं, दुनिया पर नजर रखने वाले हजरात जो हैं, वो ये कहते हैं कि वो तरक्की का रास्ता, कि अमेरिका की दोस्ती में तरक्की का रास्ता ढूंढना, उस तरक्की के रास्ते की चाबी अमेरिका के पास है। और चाहे इंडिया कुछ भी करे, मैं आपसे कह रहा हूं कि ये मामला फिजल आउट होगा, वो अमेरिका के सामने डटेंगे नहीं। वरना इंडिया में ये आवाज उठ रही है पहले से कि यूनियन कार्बाइड का जो चेयरमैन है वॉरेन एंडरसन, वो भी जिंदा है, उसको एक्सट्राडाइट करें। इंडिया की कोर्ट का फैसला उसके खिलाफ है। अब देखिए, कोर्ट में मुकदमा नहीं लेना है, कोर्ट का मुकदमा ऑलरेडी है, उसको इंडिया लाए और कोर्ट के मुकदमे के मुताबिक उस पर सजा, उसको सजा दी जाए। पहली बात वो है। लेकिन मैं आपसे कह रहा हूं कि कुछ नहीं होगा, ये शोर शराबा है। मैं ये भी देख रहा हूं कि इंडिया का मीडिया जो है, उन्होंने इसको धीरे धीरे अब डंप करना शुरू किया है। देवयानी अब हेडलाइन नहीं रही है, एक दो दिन के लिए हेडलाइन वो थी, अब नहीं रही है। तो मैं समझता हूं कि ये मामला कहीं नहीं पहुंचेगा, ये फिजल आउट होगा। मैं नहीं समझता कि ये कोई परमानेंट, इससे कोई तब्दीली आएगी।
आज मैंने अखबारात देखे, जैसे कि इन्होंने मीडिया का हवाला दिया और ख़ुद सलमान खुर्शीद साहब जो वज़ीर ख़ारजा हैं, उनका भी बयान सामने आया कि जाहिर है कि अमेरिका हमारा दोस्त मुल्क है, हम इस वाक़े को ताल्लुकात पर असरअंदाज नहीं होने देंगे और मामला हल कर लिया जाएगा। तो मामला किस तरह से हल किया जाएगा? एक तरफ तो कमलनाथ जैसे सीनियर वजीर या हिंदुस्तान की वजीर आज़म जैसी जो है बड़ी शख्सियत, ये कहती है कि ये मामला नाकाबिल कबूल, हम इसे बर्दाश्त नहीं करेंगे, अमेरिका को माफ़ी मांगना होगा, और दूसरी तरफ वो नरमी का भी मुजाहरा हो रहा है। तो क्या वाकई समझा जाए कि अब जो है वो कहीं ना कहीं से रास्ता निकाला जा रहा है इस मामले को दबाने के लिए? मोहम्मद अदीब साहब, मैं आपसे ये सवाल कर रहा हूँ।
अब मुझसे पूछ रहे हैं आप क्या?
जी 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 जी
जी। देखिए, पहली बात यह कि मैं कतन इससे इत्तेफाक नहीं करता कि हिंदुस्तान बहुत दिनों तक लड़ाई नहीं करेगा। मैं आपसे अर्ज कर दूं, हिंदुस्तान जरूर चाहता है कि डेवलपमेंट हो, अमेरिका के बेहतरीन ताल्लुकात हिंदुस्तान से रहे, लेकिन इसी पार्लियामेंट में हमने, जब बुश तशरीफ लाए जूनियर, तो हमने पार्लियामेंट में उनको एड्रेस करने नहीं दिया पूरे प्रेशर के बावजूद। पहले प्रेसिडेंट हैं जिनको पार्लियामेंट के अंदर आने नहीं दिया गया, और ये कहा गया कि आप पार्लियामेंट में एड्रेस नहीं करेंगे, इतनी कुव्वत हम में है, पहली बात। दूसरी बात, ये कहना कि ये फिजिल आउट हो जाएगा, ये पहली बार मैंने देखा है इस पार्लियामेंट में अपने पूरे कैरियर में। एक जबान होकर हर पार्टी ने ये फैसला किया कि ये बेइज्जती एक डिप्लोमेट की नहीं, हमारे राइट्स की हुई है। ये सोचना गलतफहमी है कि हिंदुस्तान इसको दब जाएगा। ये किस्सा, जहां तक यूनियन कार्बाइड की बात की, उसमें चालाकी के साथ कोर्ट के फैसले को इम्प्लीमेंट कर दिया गया, पैसे हिंदुस्तानी हिसाब से दिला दिए गए। हकीकत यह थी कि अमेरिका को अपने हिसाब से पैसे देने चाहिए थे, लेकिन उन्होंने हिंदुस्तानी लॉ के एतबार से पैसे दिला के उसको फिजल आउट किया है। ये वो चालाकियां सब कर चुके हैं और ये सब लोगों को मालूम हो चुका है। मैं नहीं समझता हूं इस खुशफहमी में अगर यूरोप है और इस खुशफहमी में अगर अमेरिका है। देखिए, हिंदुस्तान में 6 महीने के बाद इलेक्शन है और इस इलेक्शन का प्रेशर उस सरकार पे रहेगा जिस सरकार को इलेक्शन में जाना है। इसलिए इस वक्त के मौजूदा हालात में कॉम्प्रोमाइज की शक्ल हिंदुस्तान के साथ नहीं होगी। जहां तक सलमान खुर्शीद साहब का बयान है, मुनासिब बयान है, वो एक्सटर्नल अफेयर्स के मिनिस्टर हैं, उनका काम भी यही है कि भाई आप निगोशिएशन करिए मुहज्जब तरीके से, खामोशी से, जो तराए तरीके निकले उस पर आप एक समझौता करिए। लेकिन ये स्टैंड फर्म है कि हम, उन्होंने पार्लियामेंट में ये अश्योरेंस दिया है कि अगर हमने ये केस नहीं किया तो मैं पार्लियामेंट में वापस होके नहीं आऊंगा, आपको जवाब देना पड़ेगा। ये उनसे हाउस में पूछवाया गया, उन्होंने पार्लियामेंट में मेरे ही हाउस में कहा कि मैं अश्योर करता हूं कि मैं इस केस को वहां तक ले जाऊंगा और अपनी डिप्लोमेट के खिलाफ जो केसेस हैं उसकी जो बेइज्जती है वो खत्म करके तब हाउस में आऊंगा। और ये सवाल इतना बहम आगे हो चुका है, ये कहना गलत है कि रोज की हेडलाइन नहीं है। हेडलाइन अखबारों में शुरू में आती है, लेकिन हर जगह, हर चायखाने पर, हर मोहल्ले में, हर गांव में और हर जगह यही बहस है कि अमेरिका ने पूरी दुनिया को गुलाम बनाने की कोशिश की है। हिंदुस्तान कतन इस हद तक नीचे नहीं जाएगा कि उसके डिप्लोमेटिक मिशन के साथ ये बेइज्जती की जाए, और ये वक्त बताएगा, ज्यादा दिन की बात नहीं है। अमेरिका को ये करना ही पड़ेगा इसके बगैर। और ये कहा जाए कि हिंदुस्तान दबेगा, हिंदुस्तान ने साबित कर दिया था, पूरा प्रेशर पड़ा था अमेरिका के एडमिनिस्ट्रेशन का कि आधे घंटे की तकरीर करवा दीजिए। क्लिंटन आके बोल के गए थे इसी हाउस में, और फिर ओबामा को हमने इसी हाउस में बुलवाया, लेकिन बुश से हम लोग नाराज थे क्योंकि इराक और अफगानिस्तान का किस्सा हो चुका था और उनको सड़क के ऊपर एड्रेस करना पड़ा, मेंबर ऑफ पार्लियामेंट को एड्रेस करने की हिम्मत उनमें नहीं हुई, ना उनको बुलाया गया। ये बात बहुत वाजे है, अमेरिका को ये बात मालूम है। जमहूरियत दुनिया की सबसे बड़ी चीज है और हमें बड़ा फख्र है कि हिंदुस्तान की जमहूरियत अभी बड़ी मैच्योर है और बड़ी महजब है।
जी अदीब साहब, मैं आपसे ये अगला सवाल यहाँ पर करना चाहूँगा कि अमेरिका ने अभी हाल ही में ये वाजे कर दिया कि जो इल्ज़ामात लगाए गए हैं देवयानी पर, हम उसे वापस नहीं लेंगे, और हिंदुस्तान का मुतालबा है कि इल्ज़ामात वापस ले, मुकदमा वापस ले। यानी जो तनाज़ा है, जो इख्तलाफ है, इसी बात पर है कि हिंदुस्तान कहता है मुकदमा वापस लिया जाए, अमरीका कहता है कि हम इल्ज़ामात वापस नहीं लेंगे, तो फिर कॉमन ग्राउंड कहाँ पर है, कैसे मामला हल होगा?
देखिए कॉमन ग्राउंड क्योंकि ये एक डिप्लोमेट का किस्सा है, ये इंटरनेशनल लॉ से गवर्न होता है। अगर हिंदुस्तान को जरूरत पड़ी तो वो इंटरनेशनल कोर्ट में भी जाएगा, इसलिए कि वो नौकरानी जिसका केस है वो हिंदुस्तानी नेशनल है, उसका कॉन्ट्रैक्ट हिंदुस्तान के साथ हुआ था, हिंदुस्तान के कॉन्ट्रैक्ट के एतबार से उसको पैसे दिए गए थे, उस औरत के खिलाफ हिंदुस्तान के हाई कोर्ट ने एक सर्च नोटिस निकाला हुआ था। ये केस अमेरिका में नहीं चलेगा, अगर चलेगा तो फिर इंटरनेशनल कोर्ट में भी चलेगा, इसको वहां भी चलना पड़ेगा। सवाल यह है कि एक आप जो हमारे कानून हैं, जो हमने मुख्तलिफ इंटरनेशनल कवानीन के साथ डिप्लोमेट की हैसियत रखी है, उसमें हथकड़ी लगाना, उसके साथ इतनी इतनी नाजेबा हरकतें करना, वो भी एक औरत और लड़की के साथ, इसको भी अब इंटरनेशनल कोर्ट में ले जाया जाएगा। अगर अमेरिका नहीं मानेगा तो हिंदुस्तान के ऊपर ये प्रेशर होगा और डाला जाएगा कि आप इसको इंटरनेशनल कोर्ट में ले जाइए, कि ये जो हमारे मुहाइदे होते हैं, इंटरनेशनल मुहाइदे होते हैं, दूसरे मिशन को मराद देते हैं, और वो मराद अगर अपने लोकल एडमिनिस्ट्रेशन और लोकल लॉ के एतबार से उसके पड़ाक्से उड़ाए जाएंगे तो वो किस नजरिए पे जाएंगे, इसके बहुत लंबे असरात होंगे। अमेरिका अभी तक ये समझ रहा है कि हम जो है वो मुकदमा चलाएंगे, आप चलाइए, तो अगर वो चलाएंगे तो हम भी इंटरनेशनल कोर्ट में जाएंगे, इसलिए कि ये इंडिविजुअल का केस नहीं है, शी इज ए रिप्रेजेंटेटिव, शी इज रिप्रेजेंटिंग इंडिया, और हिंदुस्तान का केस है, ये हिंदुस्तान की बेइज्जती हुई है। इस पहलू को आप गौर करें, अगर हमारे किसी और आदमियों के साथ हुआ, इंडिविजुअल केस है, आप अपना कानून चला सकते हैं। लेकिन अगर कोई हमारा डिप्लोमेट है, वो हिंदुस्तान को रिप्रेजेंट कर रहा है आपके कंट्री में, एक इंटरनेशनल लॉ के तहत, एक एग्रीमेंट के तहत, उस एग्रीमेंट के तहत अगर आप उसकी बेइज्जती करेंगे तो हमें पूरा राइट है कि हम इंटरनेशनल कोर्ट में जाएं और उनसे ये सवाल करें कि आप हिंदुस्तानी, दो हिंदुस्तानियों के बीच का मसला, आप तीसरे खाने के मीर कौन हैं और आप हमारे हिंदुस्तान के उस नुमाइंदे की बेइज्जती करने का अख्तियार आपको किसने दिया, आप पूरी दुनिया के ठेकेदार कैसे बन गए। ये हिंदुस्तान के साथ उनको दो दो लफ्ज करने पड़ेंगे। बेहतर यही है अमेरिका के एडमिनिस्ट्रेशन को और ओबामा के एडमिनिस्ट्रेशन को अकलानी चाहिए, उनको इसका लिहाज करना चाहिए और मैं समझता हूं वो मजबूर होंगे, करेंगे। ये खुशफहमी और गलतफहमी खत्म होनी चाहिए कि हिंदुस्तान बुलबुलों के बाद दब जाएगा, ऐसा मुझे नहीं लगता। इसलिए कि हमारे यहाँ इस वक्त के हालात ये हैं कि हमको एक साल के अंदर इलेक्शन में जाना है, किसी पार्टी को जो उस वक्त हाकिम है वो इसको अफोर्ड ही नहीं कर सकती है।
जी आप एक सवाल आपसे और करना चाहूँगा, लेकिन थोड़ी देर बाद आप स्टूडियो में मौजूद रहिएगा। जनाब अंद्राबी साहब, मैं आपसे पूछना चाहूँगा कि जैसे कि अभी मोहम्मद अदीस साहब ने फरमाया कि मुमकिन ही नहीं मौजूदा सूरत हाल में, चूँकि आइंदा 6 महीने में इलेक्शन होने वाले हैं और हुकूमत कौम के इस गुस्से को इतनी आसानी से नज़रअंदाज नहीं कर सकती, तो ये बात कहीं कहीं ये समझ में आ रही है कि इलेक्शन चूँकि सामने, इस वजह से भी हिंदुस्तान में हुकूमत का रवैया सख्त है और आसानी के साथ शायद हुकूमत इस मामले से पीछे ना हटे, तो आप इनकी बात से कितना मुत्तफिक हैं?
जी इस हद तक तो रहेगा जिसको रेस्ट्रिक कहा जाता है, यानी बातें, तकरीरें, मजम्मतें, लेकिन असल में बुनियादी जो जो इंडो यूएस रिलेशन है उसमें इससे कोई खातिर खाह कोई असर नहीं होगा, यानी उसमें कोई मसला नहीं होगा। और मैं आपसे कहता हूँ बिल्कुल सर्टनली कि ये जो इस पे मुकदमा कायम किया गया है डिप्लोमेट पर, ये जो देवयानी है, तो वो मुकदमा कायम करने वाला भी भारतीय नजाद है, वो प्रीत बरारा। तो प्रीत बरारा ने बहुत ही कैटेगोरिकली कहा है कि इसका सवाल ही नहीं है कि वो चार्जेस वापस ले जाएं, तो मुकदमा डेफिनेटली वापस नहीं लिया जाएगा। लेकिन फिर भी यानी कोई 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 खातिर खा कोई तब्दीली नहीं आएगी, अमेरिका कोई सरेंडर नहीं करेगा, मुझे बहुत शक है कि वो कोई अपॉलोजी करेगा। यानी इस हद तक तो है कि जॉन कैरी ने कहा कि मैंने फ़ोन पे रिग्रेट कहा वगैरह, लेकिन एक पब्लिक अपॉलोजी मुझे उस पर भी शक है कि वो होगी। लेकिन इंडिया में इसके साथ बहुत सियासत होगी, इस वक्त इलेक्शन सीजन है, एक दूसरे से बढ़कर लोग एंटी अमेरिकन बनेंगे, लेकिन उसकी कोई हकीकत नहीं होगी। जमहूरियत का एक नेगेटिव मसला यही है कि उसमें नॉइज काफी होता है, शोर बहुत होता है, सेंस सबस्टेंस बहुत कम होता है। तो इंडिया में तो ये जमहूरियत बहुत एक कामयाब अंदाज से चली है, तो वहां इसको बस इसी शोर शराबा होगा और कोई हकीकी तब्दीली नहीं होगी।
जी मोहम्मद अदीब साहब, मैं आपसे यहाँ ये पूछना चाहूँगा कि आप बार बार अपनी गुफ्तगू में ये फरमा रहे हैं कि वो हिंदुस्तान की नुमाइंदा है और वो डिप्लोमेट है, अमरीकी हुकूमत का या जिन लोगों ने उस खातून पर चार्ज लगाया उनका कहना है कि ये वो सिफारतकार है जिसको सिफारती इस्तिस्ना हासिल नहीं है, गया एक और दूसरे मुल्कों के जो शहरी वहाँ पर जाते हैं जिस तरह से वो रहते हैं उसी तरीके से ये भी, यानी सिफारती इस्तिस्ना का मसला उसके साथ नहीं, चूँकि ये डिप्टी कौंसल जनरल वगैरह वगैरह जो सफारतकार जो अम्बेसी में होते हैं उनको इस्तिस्ना हासिल होता है, या अगर अक़वाम मुत्तहिदा के मिशन में होते हैं तो उनको इस्तिस्ना हासिल होता, तो आप नहीं समझते कि कहीं ना कहीं कानूनी एतबार से वो अपने को मजबूत समझ रहे हैं इसीलिए वो कह रहे हैं कि हम इल्ज़ाम वापस नहीं ले सकते?
देखिए एम्बेसडर वो नंबर टू एम्बेसडर की हैसियत उनकी थी वहाँ एम्बेसी में, और उनको इसीलिए अब उनको मिशन में ट्रांसफ़र कर दिया गया है, इसीलिए मिशन में गवर्नमेंट ऑफ इंडिया ने फ़ौरन ट्रांसफ़र किया कि वहाँ उनको वो मरात मिलेंगी जो हमारी यूएन की मरात में शामिल हैं। एक तो पहला काम गवर्नमेंट ऑफ इंडिया ने फ़ौरन ये किया है। दूसरी बात जो सबसे बड़ी बात है कि जब उस लेडी का ऑलरेडी मुकदमा उस पर्टिकुलर लेडी के साथ चल रहा था, آپ نے اس کے خاوند کو ویزا کیسے دے دیا، کس گراؤنڈ پہ دیا؟ یہ مجھے لگتا ہے کہ کوئی بہت بڑی کانسپریسی کر کے، جیسا آج دیویانی کے والد نے ایک بیان دیا ہے کہ مجھے لگتا ہے کہ وہ سی آئی اے کی ایجنٹ کا کام کر رہی تھی وہ لڑکی جس نے یہ مقدمہ دائر کیا ہے، اس کی تو بعد میں بات چیت ہوگی، لیکن یہ بات میں آپ سے بالکل واضح کر دوں کہ کہا یہ جا رہا تھا کہ امریکہ معافی نہیں مانگے گا، لیکن کیری صاحب نے تو ٹیلی فون کر کے تو معافی یہاں تک تو مانگی لی، یہ بھی کہا کہ ہم ریگریٹ بھی کرتے ہیں، لیکن یہاں پر مسئلہ اس کا حل نہیں ہونے جا رہا ہے. اگر صرف یہ پہلا واقعہ ہوتا، کیونکہ امریکہ میں ایک مزاج ہے، مختلف ایجنسیز کام کرتی ہیں، ایک ایجنسی کو دوسری ایجنسی کا پتہ ہی نہیں ہے، ان کے دماغ میں ایک بات یہ بیٹھ گئی ہے کہ صاحب جو بھی آدمی امریکہ میں آتا ہے وہ مجرم ہے، اس کو جتنا چاہو بے عزت کرو، بالخصوص 9/11 کے بعد کوئی مسلمان اگر مل جائے تو اس کے تو کپڑے اتار دو، اس کو تو بالکل ننگا کر دو. جب وہاں پرسپشن ہی پوری قوم کا یہ ہو گیا ہے، اسی بے خیالی میں یا اسی مزاج کے اعتبار سے یہ سب کے ساتھ یہ کرتے ہیں، لیکن وقت بتا دے گا کہ ان کو کہاں پر آنا ہے اور یہ آ کے رہیں گے، اس لیے کہ دنیا میں ان کو اگر اپنی دادا گیری کرنی ہے تو وہ دادا گیری ان کی دھیرے دھیرے گرے گی.
بہت شکریہ، بہت شکریہ آپ کا عزیز صاحب، بہت شکریہ. ناظرین، آپ نے ہمارے معزز مہمانوں کی گفتگو میں لذا فرمائی، وقت بالکل ختم ہو چکا ہے. مجھے علی عباس عزوی اور دیگر ساتھیوں اور مہمانوں کی اجازت دیجیے.